جینے نہ دیں. بسم اللہ کریں. ہیلو.
السلام علیکم.
جی وعلیکم السلام.
میرا سوال ہے
ارشاد,
غیر انسانی ذہن کے تین سطح ہیں, ہر سطح کے دو دو رخ ہیں. ان دو رخوں کو ہم مرکب روشنی, مبرد روشنی, مطلق روشنی, بس یہ
جی مرکب نور, مفرد نور اور مطلق نور, چھ سطح ہیں. اصل میں یہ وہی روح کے تین درجے ہیں, روح انسانی, روح حیوانی, روح انسانی اور روح اعظم. دیکھیں روح حیوانی کے دو درجے ہو گئے, مطلب تین صفحے ہیں, تین ورق ہیں, ہر ورق تین ورق اوپر تلے پڑے ہیں. ٹھیک ہے, اب ٹیبل پہ تین ورق پڑے ہیں, سب سے نچلے ورق کا رخ ٹیبل کی طرف ہے تو وہ ایک سطح ہے. اس ورق کا دوسرا صفحہ جو ہے وہ اس کے اوپر پڑے ہوئے ورق کے نچلی سطح پہ ہے. اس طرح یہ تین اوراق کی چھ سطحیں بن گئی, تین اوراق چھ سطحیں. اسی طرح روح کے تین درجے ہیں اور دو دو سطح ہیں. اب اس کی سب سے نچلی سطح جو ہے وہ مرکب روشنی ہے, سب سے نچلی سطح مرکب روشنی ہے, اس سے اوپر کی سطح مفرد روشنی ہے, اس سے اوپر کی سطح یعنی کہ دو سطح ہو گئی. پھر دوسری روح کا نچلا حصہ مطلق روشنی ہے اور اوپر کا حصہ جو ہے وہ نور مرکب ہے. اب اس کے بعد تیسری سطح کا نچلا حصہ جو ہے وہ نور مفرد ہے اور اوپر کا حصہ نور مطلق ہے. انہی کو چھ لطائف کہا گیا ہے. سب سے نچلا لطیفہ نفسی ہے, پھر قلبی ہے, پھر سری ہے, پھر روحی ہے, روحی ہے, پھر سری ہے, پھر خفی ہے اور اوپر اخفا ہے. تو یہی چھ لطائف جو ہیں ان کو ابا نے بتایا کہ یہ اصل میں روشنی کے مرکب ہونے کی, مفرد ہونے کی, مطلق ہونے کی, نور کے مرکب ہونے کی, نور کے مفرد ہونے کی اور نور کے مطلق ہونے کی کیفیتوں کے نام ہیں. یعنی وہی روح کے تین درجے اور چھ لطائف. یعنی کہ یہ چھ لطائف اصل میں کیا ہیں, یہ بات ہم نے بڑی وضاحت سے عرض کی تھی کہ یہ چھ بناوٹیں ہیں. یعنی وہما, خیال, تصور اور احساس. وہما جب خیال بنتا ہے تو ایک بناوٹ ہوئی, خیال تصور بنتا ہے یہ دوسری بناوٹ ہوئی, تصور احساس میں ڈھلا تو یہ تیسری بناوٹ ہوئی. جب یہ احساس واپس پلٹتا ہے اور تصور بنتا ہے دوبارہ تو یہ چوتھی بناوٹ ہوئی. تصور خیال بنا, یہ پانچویں بناوٹ ہوئی. خیال واپس ایک تلا میں ڈھل گیا تو یہ چھٹی بناوٹ ہوئی. ٹھیک ہو گیا. اسی کو سمجھانے کے مختلف زاویوں میں سے ایک زاویہ یہ جو آپ نے ابھی فرمایا کہ روشنی مرکب روشنی, یعنی روشنی کا مرکب ہونا, جیسے کپڑا تانا اور بانا مل گیا.
جی سر.
جی بس باقی چیزیں
یہ مطلق. جی سر, یہ مطلق کو شکل جب دیا جائے جیسے مفرد اور مرکب کو وہ سمجھ میں آ رہا ہے اوپر نیچے. اور
اب مطلق کا مطلب ہے روئی, روئی کے ریشے جن سے دھاگا بنا. جب تانا سمجھ آ گیا کہ تانا جو ہے وہ سیدھے, لیکن تانا کس سے بنا؟ تاروں سے, روئی کے ریشوں سے بنا.
اچھا,
روئی کے ریشوں سے دھاگا بنا, جب اس کو آپ نے لمبے رخ پھیلایا تو وہ تانا کہلایا, یہ مفرد ہو گیا. جب اس کو تا تانے کو بنا بنا دیا یعنی کہ اس کو بن دیا گیا تو وہ مرکب ہو گیا. کھیل سارا روئی کے ریشوں کا ہے. ٹھیک ہو گیا؟ یہ تینوں درجے سمجھ آ گئے. اسی طرح نور, نور کے بھی تین درجے ہیں, نور مطلق, نور مفرد اور نور مرکب.
سر ایک اور سوال ہے, نظری رنگ نور سے سوال ہے, غیر منقسم حواس وہ ہے جو ابھی تقسیم ہو کر مظاہراتی خد و خال میں منتقل نہیں ہوئے. سر یہاں پر لا اقسم و ما هذا البلد, سر تو اس کو تقسیم سے کیسے روکیں؟
اصل میں روکنا نہیں ہے, بات یہ ہے کہ ہم نے روکنا نہیں ہے. دیکھیں اگر حواس تقسیم نہیں ہوں گے تو آپ چیزوں کو نہ دیکھ سکتے ہیں مادی زون میں, نہ محسوس کر سکتے ہیں, نہ سن سکتے ہیں, نہ چھو سکتے ہیں, نہ سونگ سکتے ہیں, نہ چکھ سکتے ہیں. یہ سونگنا چکھنا جب علیحدہ علیحدہ ہوتا ہے تو یہ منقسم ہو گئے. ٹھیک ہے؟ اب جب ہم خواب کے حواس میں ہوتے ہیں, یعنی جب ہم سو رہے ہوتے ہیں تو ہم کھاتے بھی ہیں, پیتے بھی ہیں, سونگتے بھی ہیں, چکھتے بھی ہیں, چھوتے بھی ہیں, چیزوں کا لمس محسوس ہوتا ہے, لیکن وہ سارے کا سارا جسمانی اعضاء میں تقسیم ہو کے نہیں ہو رہا ہوتا. وہ سارا عمل ذہن کے ایک نقطے میں ہو رہا ہوتا ہے. ذہن کا وہ نقطہ جہاں حواس غیر منقسم ہیں, اگر ہم وہاں پہ رسائی رکھیں تو گویا ہم خواب کے حواس میں منتقل ہو گئے. یعنی ہم اپنی حسیات کا استعمال اس نقطے میں بند ہو کے کرنا سیکھ لیتے ہیں.
اصل میں سمجھنے یہ سمجھنا یہ تھا کہ غیر متواتر لاشعور دنیا میں داخل ہونے کے لیے ذریعے.
جی جی دیکھیں اب اسی کو غیر متواتر کہا نا. دیکھیں ایک ہمارا یہ مادی زون جو ہے یہ متواتر ہے, یعنی اس میں ٹائم یکے بعد دیگرے ایک ایک سیکنڈ کر کے گزر رہا ہے اور ترتیب سے گزر رہا ہے. ایک بج کے ایک منٹ ایک سیکنڈ, ایک بج کے ایک منٹ دو سیکنڈ, ایک بج کے ایک منٹ تین سیکنڈ, کرتے کراتے وہ ایک منٹ ایک بج کر دو منٹ ہو جاتے ہیں. تو 60 لمحات ترتیب سے گزر کر ہم ایک منٹ گزارتے ہیں. ٹھیک ہو گیا؟ لیکن خواب کے حواس میں ہم اس ترتیب سے آزاد ہو جاتے ہیں, اسے غیر متواتر کہا ہے.
اصل میں یہ تھا سر کہ میں اس کو شاید صحیح سے سمجھی نہیں کہ جیسے نا خیال میں اپنے وہ شامل کرنا, تو میں یہ سوال کرنا چاہ رہی تھی کہ اس کو کیسے روکے, اس کے مطلب طریقہ کار کیا ہے؟
بس یہی ہے کہ آپ اس کی دیکھیں مشق, مشق جب آپ یہ مراقبے کرتے ہیں تو اصل میں کیا کرتے ہیں کہ جو بھی خیال آ رہا ہے اسے آنے دیتے ہیں. اسے آنے دیتے ہیں. جب خیال کا فلو بن جاتا ہے پھر آپ اس خیال کو اسیس کرتے ہیں, اس کا تجزیہ کرتے ہیں, اس کو ناپتے ہیں, اس کو تولتے ہیں, اور ان خیالوں میں سے کون سا ایسا ہے جو آپ کا پرائیویٹ ہے اور کون سا ہے جو دوسروں کے ساتھ شیئر کیا جا سکتا ہے. ٹھیک ہو گیا؟
سر ایک سوال اور کر سکتے ہیں؟
جی جی فرمائیے.
جی جی باتیں میرے مراکزی میں ہیں, صفحہ نمبر 315. جس طرح مختلف علاقوں کے لوگوں کی زبان ہر 200 میل کے بعد بدل جاتی ہے, اس طرح پرندوں کے بولیوں میں بھی فرق آ جاتا ہے. تو سر زمین ایک ہے, آسمان مطلب جیسے بظاہر دیکھا جائے,
جی
تو یہ فرق کس طرح واقع ہوتا ہے اور کیا ہوتا ہے؟
چونکہ یہ کمیونیکیشن کا دائرہ ہے نا. اب دیکھیں نا تقریباً ہر 200 میل کے بعد زبان بدل جاتی ہے. اب ایک ہی پشتو ہے, پشتو ایک ہی زبان ہے, لیکن افغانستان میں جس طرح سے بولی جاتی ہے پھر افغانستان کے مختلف حصوں میں جس طرح بولی جاتی ہے اس میں فرق ہے یا نہیں؟
بالکل ہے سر.
صرف فرنٹیئر میں وزیرستان کی پشتو اور ہے, بنو کی پشتو اور ہے, ڈیرا اسماعیل خان کی پشتو اور ہے, پشاور کی پشتو بالکل ڈیفرنٹ ہے, کوہاٹ کی بالکل ڈیفرنٹ ہے. کہنے کا مطلب یہ ہے کہ یہ انسانوں نے اپنی کمیونیکیشن کے لیے جو بھی ڈیوائس کیا یہ اپنی اپنی حدود میں رہتے ہوئے کیا. ٹھیک ہے
جی سر.
یہ قانون صرف یہاں پشتو یا اردو پہ نہیں ہے. اب کراچی کی اردو اور ہے, لکھنؤ کی اردو اور ہے, دکن کی اردو اور ہے, حیدرآباد دکن کی اردو بالکل ڈیفرنٹ ہے. یہی اردو لاہور میں بولی جاتی ہے, یہی اردو پشاور میں بھی بولی جاتی ہے, پورے پاکستان میں بولی جاتی ہے, لیکن ہر جگہ پتہ چلتا ہے لب و لہجے کے فرق سے, کیونکہ وہ ہر علاقے کا اپنا ایک مزاج ہوتا ہے. ٹھیک ہو کیا؟
کیونکہ سر جی سر, کیونکہ آدم اور
حوا
ایک ہی لینگویج کے, پھر ان کے بچے
بھی تو اس طرح. یہ ذرا بڑی بات ہے, سن لیجئے, یہ مغالطہ دور کر لیجئے. اب آسٹریلیا ایک جزیرہ ہے, وہاں پہ آدم کہاں سے آ گیا؟ امریکہ بھی ایک بڑا سا جزیرہ ہے, اس پہ کہاں سے آ گیا؟ اب سری لنکا بیسیکلی ایک چھوٹا سا جزیرہ ہے جس کے بارے میں کہا جاتا ہے کہ یہاں آدم آیا. آدم یہاں ایڈم سپیک پہ اترے. حوا کے بارے میں کہا جاتا ہے کہ وہ جدہ میں تھی. اب اس وقت تو کشتی یاد نہیں ہوئی تھی, تو یہ کیسے ملے سوال ہے. اس کا مطلب یہ ہے کہ ہم نے سمجھنے میں مغالطہ کیا. ہم سمجھ رہے ہیں ایک ہی آدم ایک ہی حوا. نہیں, زمین میں مختلف خطوں میں مختلف طرح کے آدم زمین سے اگے, ان کے ساتھ ہوا بھی ہوگی. امباتا کم نباتا, یاد آ گیا وہ؟ تو اصل میں دیکھیے نا, پہاڑی لوگوں کی ساخت اور ہے, صحرائی لوگوں کی ساخت اور ہے, میدانی لوگوں کی عادتیں اور مزاج اور ہیں. یہ فرق تو نظر آتا ہے نا آپ کو. ٹھیک ہے, اسی طرح اب دیکھیں اسکیمو جو کہ وہاں برفانی علاقوں میں پیدا ہوئے وہی رہتے ہیں, اب ان کی کیا کیفیتیں ہیں, اور افریقہ کے رہنے والے کالے بھجن کہاں سے آ گئے؟ کیا ایک ہی آدم کی اولاد ایک چٹی ہو گئی اور برف میں رہنے لگی, دوسرے کی کالی ہو گئی اور وہاں جنگلوں میں رہنے لگی؟ یہ کیا بات ہوئی بھائی؟ اگر دیکھیں نا, افریقی کو آپ وہاں ٹینڈرا کے میدانوں میں بھیج دیں, وہاں برف میں رہنا پڑے اسے, تو وہ تو چار دن میں فوت ہو جائے گا. لیکن اسی طرح ایک اسکیمو کو اٹھا کے وہاں سے لے آئے آپ یہاں افریقہ کے جنگلوں میں بند کر دیں, وہ تو گرمی سے ہی مر جائے گا, پگھل جائے گا. تو یہ بات ذرا ذہن کو بڑا کر لیں کہ آدم صرف ایک ہی, طرح طرح کے ماحول میں آدم پیدا ہوا ہے. جی, ہم یہ سیدھی سی بات ماننے کے بجائے اصرار کیے جا رہے ہیں. بھائی جب دیکھیں نا, ہم کہتے ہیں اللہ نے شیر بنایا, تو ایک ہی شیر تو نہیں بنایا نا. دیکھیں نا, جب اللہ نے کہا کہ میں نے آم اگایا, تو اللہ نے آم اگایا. آم کا ایک ہی پیڑ تو نہیں بنایا کہ ہم انتظار کرتے صدیاں کے بھی وہ دوسرے علاقوں تک وہ پہنچے. غور کریں. ٹھیک ہو گیا؟
یس سر. سر تو یہ جو علاقوں میں افراد کیا ہوتے ہیں پرانے زمانے میں, جیسے ہم پڑھتے بھی ہیں سنتے بھی ہیں, جیسے بہت قد و قامت کے بڑے بڑے تھے, پھر وہی بات کہوں گی تھوڑی سی سمجھنے کے حوالے سے, کہ آج کل کے لوگ یعنی قد و قامت کے حوالے سے چھوٹے چھوٹے ہیں, حالانکہ وہی کھانا وہی پینا, یعنی اس سے کوئی تعلق رکھتا ہے یا کوئی بات ہے جو پہلے؟
جی, اصل میں اس کے پیچھے بڑا راز یہ ہے کہ ایک بڑا گراف ہے. ٹھیک ہے, ایک گراف پیپر لیں آپ, اس پہ آپ چار ہاتھی بنائیں گے, اس کے بعد جگہ نہیں رہے گی. لیکن اگر آپ ہاتھی کا قد چھوٹا کر دیں, سائز چھوٹا کر دیں, تو آٹھ بنا لیں گے. جب آبادی میں اضافہ ہوا تو یہاں گراف پیپر تو وہ متعین ہے نا, زمین کی سطح تو متعین ہے.
اچھا,
تو اس لیے وقت کے ساتھ ساتھ وہ قد و قامت چھوٹے ہوتے چلے گئے. انسانی شعور میں یہ ایڈجسٹمنٹ ہے, اس نے خود کو ایڈجسٹ کیا.
क्योंकि हम सुनते हैं सर कि अल्लाह के खजानों में कमी नहीं है।
जी बिल्कुल नहीं है, इसमें कोई शक नहीं है। देखे ना, पहले एक आदम और हवा के लिए खाना पकता बनता था, मिलता था। अब 7.5 अरब से ज्यादा आबादी के पास खाना मिल रहा है कि नहीं? सारे खा रहे हैं कि नहीं?
बेशक।
तो एक आदमी का या दो आदमियों का या 10, 20, 50, 100 का खाना और कहाँ 7.5 अरब अफराद का खाना, तो अल्लाह तो वसाइल सबके लिए फराहम कर रहा है। बात हुई थी साइज की, जुस्से की। मैंने कहा कि क्योंकि ये बेसिक नेट जो है, जो तूफान का नेटवर्क है, वो मुतय्यन है, जमीन की हदूद मुतय्यन है, तो इसमें जब आबादी ज्यादा होगी किसी चीज की, तो जाहिर है या उसका क्या करेंगे, किसी दूसरी मखलूक को हटाएंगे, जैसे डायनासोर थे वो खत्म कर दिए, उसकी जगह छोटे जानवर आ गए। ठीक हो गया ना? अब इसी तरह वो बड़े कदो काठ जो हैं उनके बजाय छोटे कदो काठ चलने शुरू हो गए, क्योंकि ये कुदरती तौर पे इंसानी शऊर इतना सयाना है कि वो एडजस्ट करता है। ये सालों में नहीं, सदियों में अमल होता है। जी
थैंक यू सो मच सर।
मोस्ट वेलकम। जी जनाब, जी जनाब, जी जी
सर, ये किताब में कलम ने लिखा हुआ है कि दाते बारी ताला है, और एक बारी ताला का जहन जो है वो इल्मुल बारी कहलाता है।
जी जी
सर, ये मुझे थोड़ा सा बताने सर, इल्मुल कलम, इल्मे वाजिब, लोहे महफूज, सर ये सारी उनकी चीज है।
इल्मुल कलम वो इल्म है जो लोहे महफूज पे लिखता है। लोहे महफूज और हो गई, कलम और हो गया, जहन और हो गया। आप कागज पे लिख रहे हैं, जो कुछ आपने लिखा वो महफूज हो गया, वो एक तहरीर है। उसको लिखने के लिए आपने जो टूल इस्तेमाल किया उसको कलम कहेंगे। लेकिन इल्मुल कलम वो जहन में जो कुछ है जो लिखना है आपने, बात समझ में आई? आपने एक अफसाना लिखा, अफसाना जो है वो पूरे उसके हदोकाल किरदार या स्टोरी आपके जहन में है, वो है इल्मुल वाजिब। ठीक है, अब आपने उसको कर्तास पे, कागज पे मुंतकिल किया, तो आपने लफ्ज ब लफ्ज लिखा, एक एक लफ्ज करके उसकी तस्वीर कशी की, तो कलम का इस्तेमाल किया, तो कलम और चीज हुई। कलम वो तवज्जो हुई जिसके जरिए अल्लाह के जहन में जो कुछ मौजूद है वो लोहे महफूज पे मुंतकिल कर दिया गया। अब लोहे महफूज के बाद उस पे अमल, अब किताब आपने पढ़ी के कुकिंग करनी है, ठीक है, फर्ज करें कुकिंग की रेसिपी आप पढ़ रहे हैं, अब आप उस रेसिपी की मिकदार कम ज्यादा कर सकते हैं, क्योंकि प्यार है आपको। जरूरी तो नहीं कि उसने 6 बंदों के लिए बनाया, आपके घर में 4 बंदे हैं, आप उसकी मिकदारें अकॉर्डिंगली कम करके से 4 बंदों के लिए बना लेते हैं। तो ये जो रेसिपी की अब शक्ल बनी, मिकदारों में तायुन कमी बेशी की, ये आपकी लोहे दोइन बन गई।
अच्छा,
और ये लोहे दोइन जो है वो लागू हो गई, यानी कि आपने अपनी ये जो उसमें कमी बेशी करके जो रेसिपी में एडजस्टमेंट की थी वो लोहे दोइन कहलाई, अब उसके मुताबिक खाना पका। ठीक हो गया, या उसने इजाफा कर लिया, फर्ज करें 6 बंदों का दिया जो आपको 12 बंदों का चाहिए, आपने 12 बंदों के लिए रेसिपी में अकॉर्डिंगली चेंजेस कर ली।
जी सर,
बात समझ में आ गई?
जी सर, बहुत अच्छे से समझ आया।
जी जी, हरूफ मुकत्तियात जो है इसको समझने, ये शॉर्ट फॉर्म है, जैसे आप अंग्रेजी में इस्तेमाल करते हैं ना यू एन ओ, अब क्या कहते हैं जब आप यू एन ओ सुनते हैं तो हमारे जेन में पूरा क्या आता है, यूनाइटेड नेशंस ऑर्गेनाइजेशन।
जी सर।
इसी तरह अलिफ लाम मीम की तशरीह हजूर कलंदर बाब औलिया ने ये फरमाई है कि ये खालिक और मखलूक के दरमियान रब का नाम है, यानी अलिफ लाम मीम खालिक और मखलूक के दरमियान रब है। तो ये हरूफ मुकत्तियात शॉर्ट फॉर्म हो गए, एब्रीवेशन हो गए किसी जुमले के। अब हजूर ने सल्लल्लाहु अलैहि वसल्लम के दौर में किसी ने एतराज नहीं किया कि जी ये क्या है, मुख्तलिफ सूरतों के शुरू में ये हरूफ क्या माने रखते
हैं,
कि उन्हें पता था कि ये एब्रीवेशन है। हमने और आपने पर्दा डाल दिया हमारे, क्योंकि जहन थके हुए हैं, हम सोचना चाहते नहीं, गौर फिक्र करना नहीं चाहते, लिहाजा हमने कभी यूएनओ की डेफिनेशन पूछी नहीं कि भाई यूएनओ क्या है, अब डब्ल्यूएचओ क्या है, ये सब क्या है, एब्रीवेशन है, ठीक हो गया ना। अब क्योंकि आपने सुना हुआ है, पढ़ा हुआ है, मालूम है, या डिक्शनरी देख ली या वहां से पता किया कि इसकी एब्रीवेशन किस किस लफ्ज की एब्रीवेशन है, तो आपको मालूम हो गया। हमने कभी कुरान को इस हवाले से सोचा ही नहीं, तो हमें इन हरूफ मुकत्तियात जो हैं, जो शॉर्ट फॉर्म हैं, इनकी पता ही नहीं चला कि असल में ये लफ्ज किस तरफ इशारा कर रहे हैं। ठीक हो गया ना।
इसमें जैसे कुछ हरूफ मुकत्तियात हैं उनको कहते हैं कि हुजूर के नाम है, यासीन, ताहा।
बेशक 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 जी। नहीं नहीं, ये देखें साफ तो बताया कि अलिफ लाम मीम हजूर कलंदर बाब औलिया ने इसकी शरह ये फरमाई है कि खालिक और मखलूक के दरमियान रब्त राबिता। अब बताइए, अब देखें ना, आपने बात सुनी, अब इसको समझने के लिए जो वक्फा चाहिए, जो वक्त चाहिए, जितनी जहन की एप्लीकेशन चाहिए, जब जहन अप्लाई करेंगे तो समझ आएगी ना कि इसमें, अब मैं कहूँ कि अलिफ अल्लाह है, मीम मखलूक है, लाम जो है रब है, कि अल्लाह और मखलूक का रब जो है ये अलिफ लाम मीम हो गया, यानी खालिक और मखलूक के दरमियानी रब के बारे में कह रहे हैं जालिकल किताबो, ये यानी अलिफ लाम मीम वो सांचा है जिसमें कोई आवाज तिरछापन नहीं। अब असल जुमला ये बन गया ना।
जी सर।
हम जालिका का तर्जमा कर रहे हैं ये किताब, अब ये किताब तो नहीं हो सकता ना, जालिका वो किताब सांचा। तो देखें जब आपने ये दो लफ्ज ठीक किए तो देखें अलिफ लाम मीम का मफहूम वाज़ेह हो गया।
जी सर।
तो मजीद लौह कलम पढ़े तो इंशाल्लाह बाकी नामों पे भी हम गौर करेंगे, तो आप भी कीजिए बाकी हरूफ मुकत्तियात पे, तो उस तरह उसके भी मीनिंग समझ आ जाएंगे। वेलकम। बस ये हजूर कलंदर बाब औलिया ने कहा हुआ है, वो किताब अगर हम पढ़ लेते तवज्जो से तो ये बातें वहाँ लिखी हुई है। जी और कोई सवाल? ये जी इरशाद।
अस्सलाम वालेकुम सर।
जी वालेकुम अस्सलाम
सर। हमने जैसे कुरान में भी ये आयत आई हुई है कि आदम को जमीन में से उगाया, सर तो ये तो डायरेक्ट वाली बात हो गई ना, मतलब एक जात ने अपना एक जसामत डायरेक्टली वहाँ से निकाल दी, तो सर उसके बाद अब ये जो रिप्रोडक्शन का जो सिस्टम अब ऐसे चल रहा है, तो सर इसकी क्या वजह हुई सर कि वहाँ पे पहले डायरेक्ट हुआ, अब यहाँ पे डायरेक्टली?
नहीं देखो, बात ये है कि पहले अल्लाह ने एक मुर्गा और मुर्गी बनाया।
जी सर।
अब उस मुर्गे ने अपनी नौ को बरकरार रखने के लिए ये रिप्रोडक्शन का सिस्टम ऑफ किया, ये नौ जो है ये अपने आप को रिप्रोड्यूस करती है, रिपीट करती है
जी, ऐसा ही होता
बस। तो ये नौ ही दर्जे से नीचे उतरेंगे तो फिर आपको रिप्रोडक्शन का सामना है। नौ ही नहीं रिप्रोड्यूस हो रही, एक नौ से दूसरी नौ तो नहीं रिप्रोड्यूस हो रही,
नहीं हो रही बिल्कुल।
हर नौ अपनी जगह एक नौ है,
बिल्कुल है।
वो नौ जो है वो खुद को रिप्रोड्यूस करने के लिए अल्लाह ने उसमें ये सिस्टम रखा। सॉरी अनुमान, हर नौ में रिप्रोडक्शन का सिस्टम इनकॉर्पोरेट किया गया। ये अल्लाह के सिस्टम का हिस्सा है जिसकी सिफत है तखलीक, रहमान और रहीमी। रहमान और रहीम वाली ये सिफत जो है ये अनुवा को मुंतकिल की गई या उनको वो इसे इस्तेमाल करते।
ओके सर, सही हो गया,
ठीक हो गया
जी सर जी,
माशाल्लाह।
थैंक यू सर,
वेलकम
सर। मेरा हो गया,
चले माशाल्लाह जी। और किसी ने पूछना है कुछ?
सर यहाँ पे ना थोड़ा सा नेट का इशू है क्योंकि लाइट नहीं है और
भी नहीं कर
रहा।
मैं भी आपसे डेटा पे बात कर रहा हूँ
जी सर, तो वो इसलिए आज आज भी नहीं है काफी लोग।
कोई बात नहीं, तो फिर इतने काफी है।
इरशाद
और सर ये जो मादरा का मलकारिया है और मादरा लैलतुल कद्र में ये इदराक और उस इदराक में क्या फर्क है या क्या वो मासलत है?
मासलत नहीं है, जब ये निगाह देखे ना, इदराक किसे कहते हैं? समझ को कहते हैं, फहम को कहते हैं। आपको किसी चीज की कितनी समझ है इसका नाम इदराक है। जब वो समझ गहरी होती है, मैं आपको एक मिसाल दूं
जी सर,
मैं एक लफ्ज बोलने लगा हूं, लीमू
जी।
क्या हुआ? लीमू की तस्वीर नजर के सामने आई, क्योंकि हम लीमू को जानते हैं, लीमू को पहचानते हैं, लीमू से वाकिफ हैं, लिहाजा लीमू की तस्वीर आई। तो क्या हुआ? आपकी बातनी निगाह ने लीमू को देखा। अब मैं लफ्ज कबूतर बोलूं तो आपके जहन में काफ बे वाव ते रे कबूतर नहीं आया, आपके जहन में एक परिंदा आया जो कबूतर है। अब वो बैठा हुआ है या उठा हुआ है, ये आपके जहन का तखयल का कमाल है। इदराक कहते हैं समझ को। जब ये आपकी समझ गहरी हुई, अब आप बेध्यानी से लफ्ज सुने कबूतर, कभी जहन में तस्वीर नहीं आएगी। लेकिन अगर आपने इसी लफ्ज को कबूतर को ध्यान से सुना और तवज्जो से महसूस किया तो क्या हुआ? पूरा जीता जागता कबूतर आपके जेन में बैठा हुआ दिख रहा है। बस इसी को कहते हैं इदराक का गहरा होने पे वो निगाह बन जाता है। यानी जब समझ में गहराई पैदा होगी तो वो निगाह काम करेगी, यानी वो महसूस होगा। क्योंकि आपने पीछे पढ़ा ना लौह कलम में, इंसान जो है वो सिर्फ एहसास का नाम है। तो एहसास के मुख्तलिफ दर्जे हैं काम करने के, ये साइंस पढ़ाई जा रही है आपको कि एहसास के दर्जे हैं, एहसास के दर्जे हैं, एहसास के दर्जे हैं। फिकर जो है वो आहिस्ता आहिस्ता सीढ़ी पर सीढ़ी नीचे उतरती है और फिर आखिरी हद यानी के लम्स के दर्जे पे पहुंचने के बाद वो वापस पलटती है। ये एक साइकिल चल रहा है, इसकी मस्त जो है वो आप करते जाएंगे तो आपको अपने इन चारों दर्जात का वहमा ख्याल तस्वुर और एहसास का کے بارے میں ظاہر ہے آپ کے مشاہدے میں بہتری آتی چلی جائے گی. جب آدمی کسی چیز کو احساس کے درجے پہ فیل کرتا ہے یا اسے تصور میں فیل کرتا ہے یا خیال میں محسوس کرنے لگتا ہے, یہ اپنے احساس کو آپ نے اپلفٹ کرنا ہے. احساس مادی زون میں ہے ایک درجہ, اسی کو جب آپ خیال کے زون میں فیل کرنا سیکھ لیتے ہیں تو گویا یہ آپ کے ذہن کی سکت میں اضافہ ہو گیا. یہ ساری مشقیں جو کرائی جاتی ہیں ان کے پیچھے بیسیکلی یہی راز ہے.
سر ابھی ایک کالا دائرہ ہے, یا دائرہ کو بغیر پلک جھپ کے دیکھنا ہے.
جی ہاں
سر, وہ یہی سکت میں اضافے کے لیے کرائی
جا رہی ہے. بالکل جی ہاں,
جی
جی, اصل میں اس سے کیا ہوتا ہے کہ آپ کے اندر ول پاور بڑھتی ہے. دیکھیں نا, جب آپ پلک کو نہیں جھپکنے دیتے تو اپنے ساتھ کشتی لڑنی پڑ رہی ہے نا. جب آپ ورزش کرتے ہیں تو کیا کرتے ہیں, پش اپس کرتے ہیں. پش کرنے کا کیا مطلب ہے کہ آپ ہاتھوں کو زور دیتے ہیں, اس سے کیا ہوتا ہے آپ کے کندھوں کی طاقت بڑھتی ہے, آپ کا سٹیمنا بڑھتا ہے. اسی طرح جب یہ مشق کی جاتی ہے کہ پلک نہ جھپکے, بیلا نہ ہلے, تو آپ کی ول پاور بڑھتی ہے. پھر آپ قوت ارادی سے کام لے کر جو چاہتے ہیں وہ دیکھ سکتے ہیں. ٹھیک ہو گیا؟
جی سر, اطراف میں آنے لگی چیزیں.
اللہ کا شکر.
یہی
ذرا سی
شدت پیدا ہو جاتی ہے تو یہی گفتگو رنگا رنگ لباسوں میں جلوہ گر ہوتی ہے.
بالکل, یعنی کہ اب رنگینیوں کا دور, مطلب ہے کہ وہ فکر جو ہے پہلے برائے بیرنگی میں تھی, پھر بیرنگی بنی, پھر بیرنگی سے یکرنگی بنی, پھر اسی کو رنگینیوں میں. ہاں, اب ہم نے رنگوں کو یعنی محسوسات, رنگ کا مطلب ہے احساس, احساسات, یعنی جب ہمیں کوئی چیز محسوس ہونے لگی تو گویا ہم نے رنگ دیکھ لیے. ٹھیک ہو گیا؟
ٹھیک. لوگوں کے بھی رنگ ہوتے ہیں, ہر انسان کا اپنا رنگ ہوتا ہے.
بے شک, کہتے ہیں نا کہ یہ میرا بچہ جو ہے اس پہ دوستوں کا رنگ چڑھا ہوا ہے. یہ خواتین اکثر کہتی ہیں بھی میرے شوہر پہ اپنی اماں کا رنگ چڑھا ہوا. وہ رنگ سے مراد کیا ہے کہ انہوں نے اس کا اثر قبول کیا ہوا.
اثر نہیں,
جی ہاں, اللہ کا کوئی رنگ ہوتا نہیں ہے, لیکن چڑھتا بھی ہے اور دکھتا بھی ہے. صبغت اللہ ہے, وہ من آسان سے بہت اللہ ہے, اللہ کا رنگ. اور اللہ کے رنگ سے بہتر کس کا رنگ ہے؟ اللہ کہہ رہا ہے میرے رنگ میں رنگے جاؤ, یعنی اللہ یہ رنگ یعنی اثر لینے والی بات کہہ رہا ہے. یہاں پہ صبغت اللہ کا مطلب اثر لینا, یہاں پہ یہ وہ پینٹر والے رنگ نہیں ہیں جو پینٹ کرتے ہیں تصویر. تو میں نے اسی لیے وضاحت کر دی نا کہ ایک ہوتا ہے اثر لینا. اب دیکھے نا, سارے عظیمیوں پہ آپ کو ابا کا رنگ دکھتا ہے, یعنی ابا کی سوچ کا اثر لیا انہوں نے. جتنا بھی لیا, کسی نے کم لیا, کسی نے زیادہ لیا, لیا سب نے. ٹھیک ہو گیا نا؟ ماشاء اللہ. چلے پھر, آج کی نشست اتنی کافی ہے.
ہاں
جی
سر, آپ ہمیں اور کچھ بتائیں. میں نے یہ دو اسٹڈی کی تھی, لو قلم والی.
ماشاء اللہ جی, بس آپ نے جو پوچھا وہ میں نے عرض کر دیا. میں کیا عرض کروں, کیونکہ ساری کتابیں ماشاءاللہ آپ سارے ہی پڑھ رہے ہیں, تو جو جو بات کہیں اٹکتی ہے وہاں ہم آپس میں شیئر کر لیتے ہیں. چلے ٹھیک ہے پھر, آج اس لیے کافی ہے.
جی سر,
ہاں کوئی بات نہیں, کوئی بات نہیں, یہ چلتا ہے. زندگی رہی تو ہوتے رہیں گے سوال بھی, جواب بھی آتے رہیں گے. جی, اپنا خیال رکھیے.
تھینک یو سو مچ سر,
اللہ حافظ.